اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. السلام علیکم ورحمت اللہ وبرکاتہ. نحمده ونصلی علی رسوله الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. آج ہم اس پارے میں جانے سے پہلے تھوڑا سا پچھلے پارے کو دیکھیں گے، ہر دن کی طرح، کیونکہ پیچھے سے ربط نہ ملے تو بات سمجھ نہیں آتی. کچھ لوگوں کا یہ گمان ہوتا ہے کہ قرآن میں کوئی ترتیب نہیں ہے، ادھر ادھر کی باتیں، تو وہ ہمارے علم کی کمی ہے، اللہ کے کلام کا نقص نہیں ہے. پچھلے پارے میں ہم نے سورۃ توبہ کی آیت 94 سے 129 یعنی ٹل اینڈ کی تھی. پھر اس کے بعد یونس پوری 1 سے لے کے 109 آیتیں کی تھی، اور پھر سورۃ ہود کی ابتدائی 5 آیتیں ہم نے دیکھی تھیں. اگر سورۃ توبہ میں سے پوائنٹ لے لیں تو السابقون الاولون، وہ لوگ جو نیکیاں نہیں کرتے وہ نیکیوں میں بھی سب سے آگے ہوتے ہیں، یعنی فرسٹ امنگ دا فرسٹ، یعنی وہ پہلے سے تیار بیٹھے ہوتے ہیں کہ جب نیکی کا کوئی موقع آئے تو ہم نے اس کو کرنا ہے، دلی ڈلی نہیں کرتے. کسی جگہ سیل لگنی ہو تو لوگ جو ایک دوسرے کو ریمائنڈر بھیج رہے ہوتے ہیں، اور میں نے لوگوں کو الارم لگاتے ہوئے بھی دیکھا ہے، سیل کا پہلا دن مس نہ ہو جائے، ٹائم لگاتے ہوئے وہاں پہنچتے کہ سب سے پہلے اچھی چیز میں لے لوں. اور جو کچھ نومبر کی سیل، جس کو لوگ کچھ بھی کہتے ہیں، آپ کو میرے سے زیادہ پتہ ہے، اس میں جو کچھ آپ دیکھتے ہیں کہ لوگ پہلے ہی جا کے قیام کرنے لگتے ہیں، قوم للہ قانتین کی بجائے قوم لی آئی فون، لی الیکٹرانکس، جو کچھ بھی ہوتا ہے. تو جس چیز کی ہمارے دل میں بڑائی، جس دل کی کو عظمت ہوتی ہے نا، تو ہم اس کے لیے راتوں کو بھی جاگ سکتے ہیں اور دن کو بھی. آپ کا میرا کام کیا ہے؟ جتنی کوشش اس دنیا کے لیے کرتے ہیں، اس کو کئی گنا بڑھا کر آخرت کے لیے کرنا، کیونکہ یہ دنیا ہماری بہت تھوڑی ہے اور آخرت نہ ختم ہونے والی ہے. پھر مومنین کی صفات دیکھی، انسان کی جلد بازی اور کم عقلی کا بیان سورہ یونس میں تھا، اور لائف از اے فیڈنگ شیڈو، زندگی ایک ڈھلتا سایہ، یہ پیغام تھا سورۃ یونس کی آیات کا. اور پھر قرآن پاک کے تعارف سے سورۃ ہود شروع ہوئی، اور بس 5 ہی آیتیں ہم اس میں کر سکے. اگر ہم سورۃ ہود کی ابتدائی 5 آیتوں کا خلاصہ کریں تو اس میں ایک لفظ گزرا، متان حسنہ، اچھا متا. سورۃ ہود پہ چونکہ زیادہ بات ہوئی نہیں، تو چند باتیں سورۃ ہود سے متعلق، کہ سورۃ ہود کا جو انداز ہے نا، یہ انذار والا ہے. جیسے کہ پیچھے آپ کو بتایا تھا کہ سورۃ توبہ کا انداز حاکمانہ ہے، تنفیذ، اسلام کا نفاذ، کہ بہت کہہ دیا تمہیں، بہت عرصہ گزر گیا، اب سیدھے ہو جاؤ. بالکل اسی طرح سے سورۃ یونس کا انداز حکیمانہ ہے، دل میں اترنے والا، پینیٹریٹنگ. کیونکہ جو لوگ قرآن کے لیے آ کے بیٹھتے ہیں نا، وہ مختلف درجے کے ہوتے ہیں، کوئی پہلی دفعہ آتا ہے اور کوئی بعد میں آتا ہے. کل کے لیکچر کے بعد میرے پاس کئی ساتھی آئے، اور واقعی دے ور موسٹ ڈیزرونگ پیپل. اتنی طلب، اتنی چاہت، اتنی خواہش تھی. کیوں؟ اس لیے کہ انہوں نے کبھی سنا نہیں، ترجمہ بھی نہیں آتا. خود میرے پاس ایک سسٹر آئیں، اور اللہ ان کو بہترین جزا دے، انہوں نے مجھے کہا کہ میں نے آپ کے لیکچر کے بعد پورے ہال میں جا جا کے پوچھا ہے سسٹر سے، اور مور لائک زیادہ آنٹیز تھیں، سورہ فاتحہ کا ترجمہ آتا ہے، کل ہو اللہ کا آتا ہے، تری سب کرے نہیں آتا. تو آپ آئندہ جب بھی کبھی درس کریں تو آپ اس کے ترجمے سے بات شروع کیا کریں. کل کیا تھا نا تو ان کو اچھا لگا. تو بات سمجھیے کہ لوگوں کو اتنی ضرورت ہے، اور میں آپ فارغ بیٹھے رہیں. تو سورۃ ہود کے انداز میں آپ کو انذار کس طرح کا دکھتا ہے، کہ کس طرح اللہ سبحانہ تعالیٰ نے بہترین طریقے سے نبیوں کو بھیجا، کہ جن کے دلوں میں درد تھا. نظر کہتے ہیں باپ کی محبت کو، شفقت بھی ہو، محبت بھی ہو، اندیشے بھی ہوتے ہیں، ہائے میرے بچوں کو کچھ ہو نہ جائے، ہائے میرے بچے دین سے دور نہ ہو جائیں، ہائے یہ نہ ہو جائے، ہائے وہ نہ ہو جائے. بالکل اسی طرح سے جب آپ اپنے اوپر لے کر اس کو سوچتے ہیں، تو آپ کے بھی اپنے اندر میں درد ہونا چاہیے. جو داعی دین ہوتا ہے نا، جو دعوت دینے کے لیے بیٹھ جاتا ہے، وہ کوئی لوگوں پہ روب ڈالنے والی شخصیت نہیں ہوتی. اس کے اندر اتنا اس چیز کا غم ہونا چاہیے جو اللہ کے نبی کے دل میں تھا. آگے ہم پڑھیں گے جب صورتیں آئیں گی. تو سورۃ یونس جو ہم نے پیچھے اس سے پوری کی تھی، اس کے اندر بھی توحید اور رسالہ تھی، اور اب یہ جو سورۃ ہود ہے، آج کے سبق میں کافی وقت سورۃ ہود ہی چلے گی، और आप देखेंगे कि इसके अंदर इंतजार है। बच जाओ, तुम्हें क्या हो गया, तुम क्यों तवज्जो नहीं करते, तुम्हें समझ नहीं आती बात की, तुम किस चीज़ में खोए हुए हो कि दुनिया कोई बाकी रहनी है, 4 दिन की चांद नहीं फिर अंधेरी रातें। और तुम देखो अंबिया कराम का एक प्यारा सिलसिला जो इसमें हम पढ़ेंगे, और सूरह हूद का दूसरा नाम मैंने अपने जहन में रखा हुआ है सीरत नूह। आज आप फील करेंगे इसको सुनते हुए कि पूरी हज़रत नूह की ज़िंदगी आपके सामने है। आपने मैंने इस सोच के साथ देखना है इसको कि उनकी ज़िंदगी को जब मैच करते हैं हमारी ज़िंदगी से तो हमारी भाग दौड़ क्या है। यानी पूरी सूरत हूद, एक तो अंबिया कराम के नामों में से दूसरी सूरह, पहली यूनस थी, दूसरी हूद है और आगे तीसरी यूसुफ आ जाएगी। अंबिया कराम के नामों के साथ जो सूरतें होती हैं ना, उसमें कोई ना कोई बात होती है। किस तरीके से सारी ज़िंदगी अल्लाह की दावत देते गए, तौहीद की दावत दी, शिर्क से बचाया, गुनाहों से तौबा की बात है, इस बारे में तौबा का बहुत जिक्र है, इस्तग़फ़ार का बहुत जिक्र है, अल्लाह मोहलत दे देता है, किस तरीके से होता है। ये सूरत जो है हूद के नबी सल्लम के मक्का के बिल्कुल आखिरी दौर में नाजिल हुई। और जब मैं लफ्ज़ आखिरी बोलूँ ना, तो आप अपने दिल में अल्लाह के नबी की मोहब्बत को महसूस करते हुए कहिए कि ये वो दौर था जिसमें टॉर्चर और एक इल्ज़ाम था अल्लाह के नबी के ऊपर, इफ्तराबाजी, झूठ घड़ना, ये हमें ही सुनाते रहते हैं बस। अभी आगे इंशाल्लाह सूरत के आयतों के साथ आपको दिखाती हूँ चीज़ें, तो आप देखेंगे कि इस सूरत में किस तरीके से इल्ज़ाम थे। अल्लाह के नबी की दावत को शक से और रैब से देखा जा रहा था, ये कौन है, ये कहाँ से आ गए, ये कोई नई बात है, हमने तो ये बातें कभी नहीं सुनी। और लफ्ज़ पकड़ने, कुछ आज लोग हमारे भी लफ्ज़ पकड़ते हैं, आम अंदाज में बात की होती है, लोग उसको पता नहीं किस मसले पर ले जाते हैं। हालांकि रोज़े रोशन की तरह सूरत जान की तरह अकीदाबाज है, यानी आप देखिए कि सबको बताना कि कुरान का अकीदा क्या है। सबसे बड़ी बात क़यामत के दिन तौहीद और शिर्क की बात होगी ना, मन रब्बू का। अल्लाह के नबी पर इतना बड़ा इल्ज़ाम था कि आपको साहिर सिहर मुबीन कहा जा रहा था, कि आप पता नहीं क्या हिप्नोटाइज कर देते हैं, पता नहीं आपकी बातें कैसी होती हैं, क्या है। तो आप लिख लें अपने साथ कि सूरत खुद एक जलाली सूरत है, बागी नाफरमान और गुनाहगार कौमों पर अल्लाह के गज़ब और उनकी हलाकत का जिक्र है। और ये वो सूरत है जिसने अल्लाह के नबी को बूढ़ा कर दिया था। शईबतनी हूदुन व अखाहु, कि मुझे सूरत हूद और उसकी बहनों ने बूढ़ा कर दिया। आखिर में आएगी वो आयत तो मैं बता भी दूँगी आपको कि अल्लाह के नबी को इस एहसास ने बूढ़ा कर दिया था कि जिस कौम की तरफ मैं आया हूँ क्या मैंने उनको हक अदा कर दिया। और इतनी कौमों पर जो अल्लाह की पकड़ की बातें हैं, तो क्या ये सारे मेरे भी चचेरे और फुफेरे भाई बहन सारे ख़त्म कर दिए जाएंगे। देखिए बंदर मोमिन को वो दिख रहा होता है जो आम लोगों को नहीं दिखता। आज भी आप देखेंगे जितना जितना कुरान पढ़ते जाएंगे ना, तो जहाँ आपकी फैमिलीज़ वाले, जहाँ ख़ानदान वाले, दोस्तें सहेलियाँ इंजॉय कर रहे होंगे ना, वहाँ आपको गम पड़ा होगा कि अल्लाह ये जो हरकतें हो रही हैं कहीं तेरी पकड़ ना आ जाए। तो लिहाजा इस सूरत को सुनते वक्त आप देखेंगे, फिर आप देखिए कि पिछली 5 आयतों में 2 लफ्ज़ आए थे, मुस्तकर और मुस्तौदे, आज भी आ रहे हैं ये लफ्ज़। तो यानी अल्लाह को आपका मेरा आगाज़ भी पता है और इंजाम भी पता है। मुस्तौदे कहते हैं विदा, सौंपना, खबर, और मुस्तकर, इसकी कई तफसीरें हैं जिसकी इस वक्त बिल्कुल भी ज़रूरत नहीं है। ये बात लिख लीजिए कि दुनिया बनाने से 50,000 साल पहले अल्लाह ने आपकी मेरी तकदीरें लिख ली। आज के दिन इस वक्त आपने मैंने इस हॉल में बैठकर अल्लाह के कलाम से ये सुनना था। ये मुझे आपको तो चले अभी पता चला ना, हमने नियतें की, हो सकता आप में से किसी ने नियत नहीं की हुई थी लेकिन आज आ गए, कल तक भी नहीं पता था पाएंगे। कई लोग ऐसे भी होंगे जिनको आ जाना था लेकिन कोई ऐन वक्त मुश्किल आ गई। अल्लाह को 50,000 साल पहले से ये सब पता है कि आप और मैं यहाँ आकर बैठेंगे, तो ज़रा सा सोचिए कि फिर उसको आपके मेरे दिल का नहीं पता, हमारे दिमागों में क्या, हम क्या सोचते हैं, आज शाम तक कहाँ जाना, क्या करना है। तो जब अल्लाह का इल्म इतना है, तो फिर क्या आप और मैं अल्लाह की पकड़ से बच सकते हैं? कोई गलत नंबर्स लगेंगे, कोई नेगेटिव मार्किंग होगी नहीं, पुरसकून रहिए। अगर अच्छा काम करेंगे फमयामल में इसका अल्लाह ज़रूरत खैरें यारा और शर्रें यारा। और इसी तरह से एक और चीज़ भी अपने लिए नोट कर लें, और वो क्या है कि जितना ज़्यादा आप अल्लाह सुभान तआला के इस कलाम के साथ साथ आगे जाते जाएंगे ना, तो आपके कान तरसेंगे कि मुझे अल्लाह पुकारे। तो इस बारे में या अय्युहल्लज़ीना आमनु की कोई एक आयत भी नहीं है। उदास हो गए सुनकर, आज कॉल नहीं आनी अल्लाह की। किसी से भी मोहब्बत होती है ना, जायज़ मोहब्बत हो तो जायज़ है। बेटी का फ़ोन नहीं आया, माएँ अक्सर ही शिकवा करती रहती हैं, बेटे ने कॉल नहीं की, मैंने फ़ोन किया था तुमने उठाया नहीं, तुम किधर हो, ये टोन होती है ना। इसी तरह शौहर बीवी में भी यही एक किस्म की मोहब्बत होती है। اللہ کے ساتھ محبت ہے، اب آپ اپنے لیے ایک تھرمامیٹر نوٹ کریں، اٹس دیٹ یور انسٹرومنٹ، کیا مجھے اللہ کی پکار کا انتظار رہتا ہے؟ اور جتنا زیادہ انتظار رہے گا اللہ تعالیٰ آپ کو اتنا ہی پیار دے گا. اب چلتے ہیں پارا 12 کے تھیم پہ. پارا 12 کا تھیم ہے متاعن حسنہ، اور دوسرے لفظوں میں لکھے رزق کی کنجیاں. اور متان حسنہ وہی ہے جس کو سورت بقرہ میں ہم نے سیکھا ایک دعا کی صورت میں، ربنا آتینا فی الدنیا حسنتوں وفی الآخرتی حسنتوں وقنا عذاب النار. آج رزق کی باتیں ہیں. اے طائر لاہوتی، اس رزق سے موت اچھی، جس رزق سے آتی ہو پرواز میں کوتاہی. بہت ہی پر درد بارہ ہے، اور آج باپوں کی اور شوہروں کی باری ہے، ان کی طرف بات چیت ہے. باپوں کی بات ہوگی تو حضرت نوح علیہ السلام کی نگاہوں کے سامنے بیٹا ڈوب رہا ہے، اور حضرت یعقوب علیہ السلام کو اولاد کی غم ہے، اور اسی طرح سے شوہر ہونے کے ناطے عزیز مصر کا کردار پارے کین پہ آئے گا. لیکن اگر میں یہاں بات کروں متاعن حسنہ کی، یہ جو غلط فہمی ہے نا، اور میرا دل ہے کہ ہماری یوتھ ضرور یہ بات سنیں، کیونکہ ان کے ذہنوں میں ہم نے ایک کانسیپٹ ڈال دیا، اور وہ کیا ہے کہ دنیا دنیا اور دنیا، پڑھو گے نہیں تو کھاؤ گے کیسے، پڑھو گے نہیں تو کماؤ گے کہاں سے. تو ایک شخصیت کا آج آپ کے سامنے انٹروڈیوس کروا دوں کہ جن کو ہم عثمان بن عفان رضی اللہ عنہ کہتے ہیں. آپ دیکھیے کہ عثمان کی خوبیاں اب آپ لکھیں، اور پھر بعد میں کوئی سوال پوچھوں گی تاکہ آپ کو اس کا جواب آ جائے. حضرت عثمان عشر مبشرہ میں سے تھے، یعنی ٹاپ ٹینس، جن کو دنیا میں جنت میں جانے کی خوشخبریاں دی گئیں. پھر آپ دیکھیے کہ قرآن پاک کا بہت بڑا کام حضرت عثمان کے دور میں ہوا. یہ جو آج آپ کو مجھے ملتا ہے نا مصحف، اس پہ اکثر دیکھیے مصحف عثمانی لکھا ہوتا ہے. اللہ نے ان سے بہت کام لیا، یعنی حکمت دی ان کو کہ انہوں نے قرآن کو پائل اپ کیا، لوگ شہید ہو رہے تھے، نئے نئے لوگ دین میں آ رہے تھے، تو ان کو خوف آیا کہ کہیں ایسا نہ ہو کہ قرآن میں کوئی تبدیلیاں ہو جائیں. پھر آپ دیکھیں تیسری ان کی خوبی دیکھیے کہ خلیفۃ المسلمین ہے. اللہ نے آج کے دور میں، کل پریزیڈنٹ تھے، پرائم منسٹر تھے، جو بھی آپ کہیں. مال اللہ نے کتنا دیا، فراح اور حلال کھلا، اور کوئی ایسا نہیں کہ ایک درہم بھی اس میں مشتبہ ہو. اور ایک خوبی اسی کے ساتھ نوٹ کر لیں، آج بھی جسٹ ٹوڈے تک حضرت عثمان رضی اللہ عنہ کا ایک اکاؤنٹ سعودی عرب میں موجود ہے، اور حرم کی توسیع میں اس کا مال ہے. حضرت عثمان کی اس نیکی پر رش کرتے ہوئے اپنے لاسٹ ٹرپ میں جب میں پاکستان تھی، تو ایک اکاؤنٹ صرف اس نیت سے کھلا. ایک تو ضرورت تھی کچھ حالات کی، اور کل رات میں نے نیت کی اگر یہ ممکن ہوا میرے لیے تو میرے مرنے کے بعد بھی وہ اکاؤنٹ بند نہ کرا. اس کے ذریعے اسکول کی ٹرانزیکشنز ہوں گی. ابھی بھی کہیں نہ کہیں ضرورت کے تحت بعضی لوگ اس کو یوز کر رہے ہیں کہ جب دوسرے کر سکتے ہیں تو میں کیوں نہ کروں. رش کھاتے ہیں حضرت عثمان پہ کہ آج تک ان کے مال سے حرم کے اندر کیا کچھ ہوتا ہوگا، اتنی کامیاب. پھر اگلی خوبی دیکھے کہ اللہ نے بیویاں دی، ایک نہیں دو، یکے بعد دیگرے، یعنی ون بائی ون، اور دونوں دنیا کے سب سے خوبصورت انسان کی بیٹیاں، اور دونوں ایک سے ایک بھڑکے خوبصورت اور خوبصورت، ام کلثوم اور رقیہ. اسی لیے اللہ کے نبی کی نسبت ان کو ذوالنورین کہتے تھے، دو نوروں والا، یعنی دو بیٹیاں. جو ہمارے یہاں نام ہے نا نورین، یہ نورین نہیں ہوتا، نورین، دو نور، تسنیہ، ڈیول. تو دو بیٹیاں، یعنی کہہ لے کہ ایک مرد کو اور کیا چاہیے، مال بھی آ گیا، بیوی بھی ایک سے ایک خوبصورت. اور اگر آپ ان کے بچوں کی بات کریں، اللہ نے ان کو کیا دیے. ان کا ایک بیٹا، صرف آپ کو اس کا تعارف دے دو نا تو آپ کو رشک آئے گا کہ اللہ ہمیں بھی ایسے بیٹے دے. اس کا نام تھا ابان بن عثمان، محدث بنے، یعنی حدیثیں لکھی، حدیث سے مراد کے حدیث کا کام کیا. فقیہ تھے، اللہ نے ان کو بڑی سمجھ دی. مورخ تھے، تاریخ لکھنے والے، ہسٹورین. 10 سال تک مدینہ کے گورنر رہے، اللہ نے ان کو اتنی حکمت دی. زندگی میں تو یہ سب کچھ ہوا. حضرت عثمان کے پاس متائے حسن کیسے تھی کہ موت بھی شہادت کی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے جو بات کہی کہ دو لوگوں پہ رش کرو، اور ایک حدیث جو آپ سب کو زبانی یاد ہوگی اگر آپ کسی بھی قرآن کلاس میں آتے ہیں، تو کیا تھا حدیث؟ کیا ہے؟ خیرکم من تعلم القرآن وعلمہ. یہ سلسلہ تو صحیحہ میں 2851 نمبر کی حدیث ہے. آپ نے کبھی اس کی سند پہ آج تک شاید غور نہ کیا ہو، اب کیجیے گا. ان عثمان ابن عفان تم میں سے بہترین شخص وہ ہے جو قرآن سیکھے اور سکھائے، اور خود حضرت عثمان پہ یہ حدیث فٹ ہوتی ہے۔ انہوں نے نہ صرف یہ کہ قرآن سیکھا سکھایا بلکہ اس کی ولایت بھی کی۔ ان کے دور خلافت کے جو کارنامے ہیں، جو ان کی کام ہے نا، اس میں سب سے بڑا کام اگر میں سمجھوں تو وہ ایک تو وہ باغیوں کے ساتھ مقابلے میں ڈٹے رہنا، اور دوسرا کیا تھا کہ آپ نے قرآن پاک کی اشاعت کی، قرآن پاک کو پیش کیا۔ اور وہ جو حدیث آپ سب نے سنی ہوئی ہے کہ دو لوگوں پر رشک جائز ہے، ایک وہ جس کو اللہ نے مال دیا ہو اور وہ اس کو حق میں خرچ کر کے بھرپور خرچ کرے، یعنی اللہ کے رستوں میں جو مال خرچ کرے، اور دوسرا وہ جسے اللہ نے حکمت اور دانائی دی ہو اور وہ اس حکمت اور دانائی کے ذریعے صحیح فیصلے کرتا ہو اور اس کی تعلیم دے۔ علماء کہتے ہیں کہ یہ دونوں باتیں حضرت عثمان پہ فٹ ہوتی ہیں۔ حضرت عثمان کو اللہ نے اتنا بڑا دل دیا تھا کہ آج ضرب المثل ہے یہ بات کہ اللہ اگر مال دے نا تو پھر دل بھی عثمان والا دے۔ ایک دفعہ ایک شخص ان کے گھر آیا اللہ کے نبی کے کہنے پہ، کیونکہ آپ کے سب کچھ نہیں ہوتا تھا تو کسی کو ریکمینڈ کر دیتے تھے کہ جاؤ بھائی عثمان سے مانگ لو۔ جب یہ گھر کے قریب آئے نا تو گھر کے اندر سے تھوڑی سی آوازیں تھیں، بیوی سے کہہ رہے تھے کہ جب ایک چراغ سے کام ہوتا ہے تو تم نے دو کیوں جلائے ہیں، یعنی آج کی زبان میں ایک بلب کی جگہ دو کیوں جلائے ہیں۔ میں لگا یہ شخص اتنے چھوٹے دل کا، میں نہیں مانگتا، پتہ نہیں یہ مجھے کیا کہہ دے، واپس چلے گئے۔ کیا ہوا؟ اللہ کے نبی لگتا ہے کہ وہ مجھے نہیں کچھ دیں گے۔ کہا نہیں، جاؤ مانگو۔ جب مانگا نا تو حضرت عثمان کے بارے میں آتا، انہوں نے ایک پوری اشرفی گولڈ کوائنز کی تھیلی دے دی، اس شخص سے رکھا نہ گیا۔ کہنے لگا کہ عجیب بات ہے، یہ کانٹراڈکشن کیا ہے؟ ابھی تو آپ اتنی چھوٹی سی بات پہ ناراض ہو رہے تھے، اب یہ۔ اب اس کے جملے سن لیجیے، یہ ہے اصل میں متان حسنہ۔ آپ کے بینک میں لاکھوں نہیں کروڑوں ہو سکتے، لیکن آپ اپنی ذات پہ خرچ کرنے میں کنجوس مکھی چوس، ضروریات پہ خرچ کریں لیکن ضائع نہ کریں۔ کہنے لگے بھائی وہ جو بل تھا نا وہ میرے نام پہ پڑھنا تھا، مجھے اس کا حساب دینا پڑنا تھا، اور یہ تو میں اللہ کو دے رہا ہوں۔ یہ ہے عثمان بن عفان۔ ایسے لوگوں کے اوپر اللہ کو پیار کیوں نہ آئے؟ اب مجھے بتائیے، واٹ ایلس ڈو وی نیڈ فرام دس ورلڈ؟ آپ اور میں، بچیاں ہماری، بچپن سے لے کے بچوں بچیوں کو ہم پڑھاتے ہوئے کیا کہتے ہیں؟ پڑھو کچھ بنو گے، پیسے کمانے ہیں، ڈاکٹر بنو، پر بنیے، سب بنے، لیکن یہ سوچ رہے ہیں نا کہ پیسے کمانے ہیں تو غلط کہتے ہیں۔ انگوٹھا چھاپ لوگوں کو آج اللہ نے سیٹھ بنایا ہوا ہے، نام نہیں آتا لکھنا، انگوٹھے لگاتے ہیں، اور کئی اتنا پڑھے لکھے بیچارے لوگ سڑکوں پہ رول رہے ہیں، ان کو جاب نہیں ملتی۔ تو اس کانسیپٹ کو نکالنے آج کے پارے میں یہ دو چیزیں ساتھ ساتھ دیکھیں گے آپ، رسک، موت، اس کو، اور آج کے باپوں کے نام بھی پیغام ہے آج کے اس بارے میں، جو آپ کو اسی کے ساتھ ریلیٹ کر کے ٹاپک مل رہا نا، وہ اولادوں کے غم ہے۔ آپ ابھی پارے کے شروع میں ہی دیکھ لیں گے، حضرت نوح کو اپنے بیٹے کے ڈوبنے کا غم مل رہا ہے، اور پارے کے اینڈ یعنی آخری رب شروع ہوتا ہے تو سورت یوسف میں آپ دیکھیں گے یعقوب علیہ السلام کو اولاد کے صدمے مل رہے ہیں، اور بھی بیچ میں آئیں گے، میں اس کو ساتھ ساتھ بتاؤں گی آپ کو۔ اولادوں کے غم بندے کے کئی گناہوں کا کفارہ بنیں گے قیامت کے دن، اور اللہ نے انبیاء کرام کو بھی اس میں آزمایا۔ مجھے ہے حکم ایسا، آج اس بارے میں ہر نبی کا نام لکھ لیں۔ ہر نبی نے وہ بات کی جو وقت اور معاشرے کی ضرورت تھی۔ شوقیہ نہیں تبلیغ شروع کر دی، ثواب کے لیے نہیں تھے پڑھاتے، مزہ بڑھاتا ہے پڑھانے میں، عزت بڑی ملتی ہے، روب بڑا، شہرت بڑی، نہ نہ، ایک غم تھا کہ مجھے ہے حکم ازاں، لا الہ الا اللہ۔ اور آج آپ خاص طور پہ دیکھیے گا، اس چیز کو ذہن میں رکھیے گا کہ انبیاء کرام کو جو اتنی مخالفت کا سامنا کرنا پڑا وہ کیوں؟ اگر وہ بھی میٹھی گولیاں ہی دیتے رہتے تو لوگ خوش رہتے، وہ کہتے یہ پڑھ لو اتنا ثواب، اس عمل کو کر لو، اس وظیفے کو کر لو تو تمہیں جنت میں یہ محل مل جائے گا، تو وہ مل جائے گا، کتنا ان کو مزہ آتا۔ لیکن انہوں نے وہ زخم پہ ٹنکچر لگایا۔ اچھا ڈاکٹر مریض کی بیماری کو جانچ کے پھر اس کا علاج کرتا ہے، اب ٹنکچر لگے، انجیکشن لگے، گولی کھانی پڑے یا پھر اس کو کاٹنا پڑے، تبھی تو مریض ٹھیک ہوگا نا۔ اور ڈاکٹر صرف اس خطرے سے کہ لوگ مائنڈ کریں گے، مریض بھاگ نہ جائیں، پھر وہ میرے پاس نہیں آئیں گے، نہیں، مجھے ہے حکم ایسا۔ ایک جملہ لکھ لیں آپ، اگر انبیاء کرام پیئر پریشر میں آتے، وقت اور موسم کا رواج دیکھ کے تبلیغ کرتے، मैं कहाँ बैठा हूँ, मैं कहाँ बैठ के ये बात कर रही हूँ, लोग नाराज़ ना हो जाएं, को फलाम मुझसे नाराज़ ना हो, तो वो दे विल बी द मोस्ट फेवरेट पर्सन ऑफ दैट टाइम। वो लोगों के आइडियल होते, हीरोज होते, लेकिन कोई नबी हीरो नहीं बना, क्योंकि मुझे है हुक्म अज़ा। और फिर इसमें ईमान की ताकत में आज आप देखेंगे हज़रत नूह अलैहिस्सलाम फिर आँखों के सामने डूब रहा है और बाप 80 लोगों को लेकर कश्ती में जा रहा है। हम होते, हम कहते हैं हमसे नहीं होता ये दीन का काम, इतने साल से काम करें, क्या मिली हैं सहूलतें, इधर कुछ नहीं देते, एक फूल नहीं देते। तारीफ करनी तो इन्होंने सीखी कोई नहीं है, और पैसे दिए बगैर हम कब तक इनके साथ चले, पैसे मिलेंगे तो करें। ना ना ना, ये टोन ना होती है दीन वालों की, ना थी कोई बहुत होनी। वहाँ तो अपने ईमान की फिक्र पड़ गई कि अल्लाह मेरा बेटा जो मर्जी उसके साथ हो, तो मेरा नाम जाहिलों में ना लिखना। तो इसके लिए ईमान चाहिए, तबलीग 950 साल करने के लिए ईमान चाहिए, 950 छोड़ दीजिए, 950 साल करने के लिए भी ईमान चाहिए। और इसके लिए जो इंसान को एनर्जी मिलती है ना, सुबह की, शाम की, वीकेंड की, वीकडेज की, फ़र्क ही नहीं ख़त्म। देखिए आप सांस एक ही तरह लेते हैं, आपका ऑक्सीजन लेवल को वीकडेज और वीकेंड में फ़र्क होता है। हमारा जिसम एक स्टेबिलिटी के साथ नहीं चला। फसबुतु, कामयाबी का पहला नुस्खा उन 8 में से जो 9वें पारे में दिया आपको, स्टेबिलिटी है। आपका दिल भी कहता है भाई ज़रा मुझे आज छुट्टी दे दो, आज संडे है, सैटरडे है, मंडे है, अच्छा मैंने सुबह धड़क लिया था, शाम को नहीं। ये ईमान मांगी अल्लाह से। हम कहते हैं ना कि हमारे पास रिसोर्सेज नहीं, हो भी गए तो कुछ नहीं होना। कई दफ़ा मजबूरियों के नाम पे हमारी मुनाफ़त छुप जाती है, ये फिक्र पड़ जाती है जब ईमान होता। ये कहिए कि अल्लाह मेरा ईमान बढ़ा। ईमान की ताकत ऐसी होती है कि बंदे को याद ही नहीं खाया भी था कल के, नहीं पता नहीं सोए हुए कितने घंटे हो गए हैं। तो अम्बिया कराम की ये मुसलसल जिद्दोजहद, फिर इसके बाद आपको दिखेगी इसमें ईमान की ताकत जो यूथ के लिए मेरा पैगाम। यूसुफ अलैहिस्सलाम का किरदार वहाँ भी बात करेंगे, लेकिन हो सकता है वहाँ आप ना सुने या मैं ही जल्दी में गुजर जाऊँ। हज़रत यूसुफ जिस दिल फेंक सिस्टर्स कह लूँ या ख़वातीन कह लूँ या बेगमात कह लूँ, उनकी महफिलों में बिठाए गए और अकेले में एक औरत ने जब उनको गुनाह की दावत दी, अगर यूसुफ के पास ईमान ना होते तो भाग नहीं सकते। वो जो औरत के बुलाने पे यूसुफ दरवाजे के तरफ भागे, उसकी तरफ भागने की वजह ईमान की ताकत है। पेट्रोल, गैस, आजकल इलेक्ट्रिक गाड़ियाँ, कोई ना कोई चीज़ होती है तो चलती है। इस वक्त ये सारा सिस्टम किस पे चल रहा है, बिजली पे चल रहा है ना। आप और मैं चल रहे हैं, खा रहे हैं, तो कुछ खा पी के आए ना कुछ एनर्जी है ना। याद रखिए, ईमान की ताकत हो तो बंदा गुनाहों की तरफ नहीं, गुनाहों से मुख्तलिफ जाता है, अगेंस्ट द ग्रेविटी। सबको पता 9.8 के साथ ज़मीन हम सबको खींच रही है, ये हमारा बॉडी वेट भी इसी की वजह से होता है। अगर आपको वेट लूज़ करना है तो चांद पे चले जाएं, आपका ज़ीरो वेट हो जाएगा, हवाओं में उड़ते फिरेंगे। वहाँ ले जाइएगा साथ एक मशीन, चढ़ चढ़ के देखेंगे कितना वज़न होगा। तो यूसुफ अलैहिस्सलाम का किरदार जो है ना, ये आज की हमारी यूथ का है। और आज औलादों के जितने गम है ना माँ बाप को, उसमें मेजॉरिटी ऑफ गम इस वजह से कि हमारी औलादों के ईमान की ताकत नहीं है। ये आगे जाके सूरह यूसुफ में बहुत कुछ है। इसी पे एक वाक़ा है मरसद बिन मरसद का, इसका जिक्र ना करूँ तो ज़्यादती होगी। यानी आज की शख्सियत अगर मरसद बिन मरसद को रखें, और मैं शुरू भी करूँगी तो आपको याद आएगा कि अल्लाह के नबी जब हिजरत करके मक्का से मदीना चले गए, तो आपने एक सहाबी जिनका यही नाम था उनको मक्का में भेजा, ताकि वहाँ जो भी लोग अब रह गए हैं, बूढ़े, हैंडीकैप, उनको लेकर आओ। यानी जंगी कैदियों को छुड़ाना आसान काम नहीं होता। आपने जब उनको वहाँ भेजा तो वो गए। चांदनी रातों में उस दौर में सफ़र होता था, क्योंकि इसके अलावा लोग एक दूसरे को फॉलो नहीं करते, वहाँ बिजली तो नहीं थी, चांदनी रात थी। मरसद को भेजा तो क्यों भेजा, इसलिए भेजा कि मरसद का जिस्म स्ट्रॉन्ग था, ऊंचे लंबे थे कहना है। जब हज़रत मरसद मक्का में किसी दीवार को फैलांग कर आगे गए, तो उनको दूर से एक साया दिखा, एक औरत थी कोई, ज़रा से करीब आए, उसने भी इनको पहचान लिया, इन्होंने भी पहचान लिया। वो उनाक थी, इनकी गर्लफ्रेंड, इस्लाम से पहले के दौर की जाहिलियत में, जहालत में ऐसा कोई काम हो सकता, नो वरीज, आप छोड़ दीजिए, आप पता लग गए। खैर, उसने खुशी से वेलकम कहा, आहलन व सहलन या मरसद बितिन दन लैलन, कम आओ हई तलक, उसने भी कहा था दूसरी औरत ने। खैर, कहने लगी हमारे साथ नाइट स्पेंड करो। इन्होंने कहा कि चली जाओ, मैं मुसलमान हूँ اور اسلام نے زنا کو حرام کیا۔ وہی عورت ابھی دل پھینک رہی تھی، آپ پڑھیں گے سورہ یوسف میں بھی، ابھی وہ کہہ رہی ہے ہی طلق آئی لو یو، آئی مس یو، آئی وانٹ یو، اور جو ہی کہا کہ تم چلی جاؤ میں نہیں سنوں گا تو فوراً شور مچا دیا، او بستی والوں یہ دیکھو یہ تمہارے قیدی لے کے جا رہا ہے۔ یہ لسٹ ہوتی ہے، یہ جو جوانی میں محبت دکھ رہی ہوتی ہے محبت نہیں ہوتی، وہ لسٹ ہوتی ہے۔ اور بہرحال اس کے بعد یہ بھاگے وہاں سے، انہوں نے اپنی جان بچا کر اللہ کے نبی سے پوچھا، اللہ کے نبی میں عناق سے شادی کر سکتا ہوں؟ علماء کہتے ہیں کہ مرثد کے پاس کتنے عذر یعنی کتنی ریزنز تھیں اس رات اس عورت کی خواہش پوری کرنے کی۔ نمبر ایک، اکیلے تھے۔ نمبر دو، کافر ملک میں تھے، یعنی مکہ اس وقت کفار کے قبضے میں تھا، پردیس تھا، آؤٹ آف سٹی تھے۔ اپنے ملک میں ڈر ہوتا ہے کوئی دیکھ نہ لے، کوئی ماما چاچا نہ بیٹھا ہو، ادھر نہیں ہوتا۔ پھر اگلی بات ہے رات کا وقت، پھر اگلی بات چاندنی رات جس میں ایموشنز بہت اسٹرانگ ہوتے ہیں۔ پھر اس کے بعد یہ ہے کہ لمبے چوڑے مرد تھے، اللہ کے نبی کسی مریل بندے کو تو اتنا مشکل کام نہیں دیں گے۔ پھر ساتویں بات یہ کہ اس عورت نے شروع کی بات، تو جب عورت شروع کر لے تو کئی اچھے اچھوں کا دل بدل جاتا ہے۔ اور پھر اس کے بعد یہ کہ دور جاہلیت کے تعلقات بھی تھے، یعنی اچھی نسبت تھی۔ اور آٹھویں بات دکھ رہے ہیں یا نویں، کہ جا کے اللہ کے نبی سے اسے شادی کی اجازت مانگنا کیا دکھاتا ہے، کہ ہی ڈیڈنٹ ہیٹ ہر، ہی اسٹل ہیو گڈ ایموشنز فار ہر، لیکن ایمان کی طاقت نے مرثد کو بچایا۔ یہ ایمان آپ کے میرے بچوں ہماری نسلوں کو آج کے دور میں بچائے گا۔ بس اس کی کوشش کرنی ہے، اس کی فکر کرنی ہے۔ اب چلتے ہیں سورت ہود پہ۔ میری خواہش ہے کہ آج زیادہ وقت ہم سورت یوسف کو دیں، کیونکہ جو سورت ہود کے موضوع آ رہے ہیں ایسے موضوع بہت جگہ آتے ہیں، پیچھے بھی سورت یونس میں بھی تھے، لیکن جو سورت یوسف کا قصہ ہے نا، یہ موضوع قرآن میں بس یہیں آتا ہے، اس نے ادھر ہی آنا ہے۔ تو انشاءاللہ ہم کوشش کر کے اس کو لیں گے، اور پھر اللہ نے چاہا تو اسی کے بعد جتنا آپ کے میرے نصیب میں ہوگا ہم اس کو لیں گے۔ تو آئیے ترجمے کے ساتھ شروع کرتے ہیں، اور وہ کیا ہے؟ سورۃ ہود کی آیت نمبر 6 سے یہ پارہ شروع ہوگا اور اینڈ تک چلے گا۔ اب ہم دیکھتے ہیں، اعوذ باللہ من الشیطان الرجیم، رکوع نمبر 1، آیت نمبر 6-8، ٹاپک ہے اللہ رزاق ہے۔ وَمَا مِن دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا، زمین پر چلنے پھرنے والے جتنے جاندار ہیں سب کی روزیاں اللہ تعالیٰ پر ہیں، وہی ان کے رہنے سہنے کی جگہ کو جانتا ہے اور ان کے سونپے جانے کی جگہ کو بھی، سب کچھ واضح کتاب میں موجود ہے۔ اللہ ہی ہے وہ جس نے 6 دن میں زمین و آسمان کو پیدا کیا اور اس کا عرش پانی پر تھا، تاکہ وہ تمہیں آزمائے کہ تم میں سے اچھے عمل کرنے والا کون ہے۔ آپ اگر ان سے کہیں کہ تم لوگ مرنے کے بعد اٹھا کھڑے کیے جاؤ گے تو کافر لوگ پلٹ کر جواب دیں گے، یہ تو نرا صاف صاف جادو ہی ہے۔ اور اگر ہم ان سے عذاب کو گنی چنی مدت تک پیچھے ڈال دیں، یعنی تھوڑی دیر کے لیے عذاب کو پوسٹ پون کر دیں، تو یہ ضرور پکار اٹھیں گے کہ عذاب کو کون سی چیز روکے ہوئے ہے۔ سنو، جس دن وہ ان کے پاس آئے گا پھر ان سے ٹلنے والا نہیں، پھر تو جس کی ہنسی اڑا رہے تھے وہ انہیں گھیر لے گی۔ چند آیتیں، کیونکہ رکوع پہلے پیچھے سے گزر چکا تھا۔ آپ دیکھیے کہ اس میں ایک لفظ آیا احسن عملہ، اس کو سمجھیے۔ آپ کے میرے نیکی کے کاموں میں سب سے پہلے اللہ تعالیٰ یہ دیکھے گا کہ وہ نیکی ہم نے کب کی، کہاں کی، ہمارے سرکمسٹانسز کیا تھے، ہماری شاکلہ یعنی ہماری انکلائنیشن کیا تھی، اور اسی طرح احسن عمل کیا ہے کہ جو بھی کام کر رہا ہے اس کے پیٹ میں حلال لقمے ہوں، عقل حلال ہو، باتوں میں سچائی ہو، حسن اخلاق ہو، قناعت ہو، تقویٰ ہو، یعنی بندے کی پرسنالٹی کے اندر کچھ چیزیں ہوں۔ پھر دوسری چیز جس میں ہم نے دیکھی ہے مستہزیون، یہ نبی کا وہ دور تھا کہ جب لوگ آپ کی موکری کرتے تھے، فن بناتے تھے۔ اگر آج اللہ کے نبی کے کوئی کارٹون بنا لیتا ہے تو بنانے دیجیے، لوگ اور بھی بڑا کچھ کرتے ہیں۔ غیرت تو ہمارے اندر ہونی چاہیے کہ وہ بنا رہے ہیں کارٹون، یا ہم کسی داڑھی والے کو کہتے ہیں تم کیا کارٹون بنے ہوئے ہو، یہ تم نے شلوار کے ٹخنوں سے اونچی کی ہوئی ہے، یہ تم کیا ماسی بن گئی ہو، کارٹون لگ رہی ہو، سر پہ دوپٹے چادریں لے کے بڑی لگ رہی ہو۔ ہم خود اپنے نبی کی سنتوں پہ عمل کرنے کو کیا بھی ایسے نام نہیں دیتے؟ تو لکھیے کہ مستہزیون اور متکبرین کو کبھی ہدایت نہیں ملتی۔ آسان لفظوں میں، جو دین کا مذاق اڑائے اور جو تکبر کرے اس کو ہدایت نہیں ملتی۔ اور آپ سورت کے شروع سے ہی دیکھ لیں کہ مومن کی سب سے بڑی دولت ایمان ہوتا ہے، किसको बचाइए? असबाबे दुनिया नहीं, आपके घर में किस ब्रांड की गाड़ी खड़ी है? आपके हाथ में पर्स कितने हजारों या लाखों का है? डजंट मैटर। अगर आपका ईमान बिक गया तो आप बिल्कुल कंगाल हैं, बैंक करप्ट हैं। फिर यहाँ रियाकारी की बात हुई अमाल दिखाने की, तो ये कौन सी रियाकारी है? दीनदारी के पर्दे में दुनियादारी करना। कुछ लोग जाहिर दीन का काम करते दिखते हैं लेकिन अंदर दुनिया होती है। अल्लाह आपको मुझे ऐसे लोगों से बचाए। फिर इसी तरह से चूंकि इस बारे में रिस्क की बात है तो एक जुमला लिखिए कि रिस्क सिर्फ रोटी कपड़े खाने चावल दाल का नाम नहीं है। वो मोहब्बतें जो इंसान को अल्लाह के करीब कर दें वो भी रिस्क होती हैं। आज अल्लाह से ये रिस्क मांगना, ए अल्लाह मुझे ऐसी दोस्त मिल जाए जो मुझे तेरे करीब कर दें, अल्लाह मेरी बेटी को ऐसा शौहर मिले जो उसको जन्नत के करीब कर दें। अक्सर शादी जब होती है किसी की तो मैं जो मौका मिले तो मैं यही दुआ देती हूँ कि अल्लाह इस जोड़े को जन्नत तक का साथी बनाए, यानी ये दोनों एक दूसरे के ना सिर्फ ये कि दुनिया के स्पाउस हों बल्कि आखिर तक चले। इसमें एक दुआ ये भी होती है कि दुनिया में भी निभे, क्योंकि दुनिया में साथ रहेंगे तभी तो जन्नत में भी एक दूसरे के साथ होंगे ना। और साथ ही उसके अंदर मेरे दिल में ये होता है कि ये सिर्फ दुनिया को ही ना अपनी बना जाएँ बल्कि कई बच्चियाँ भी शादी के बाद बिगड़ जाती हैं शौहर के कई तकाज़ों को बुरा करते हुए, या इसका अपोजिट भी होता है। अच्छे खासे नेक बच्चे होते हैं लेकिन बीवी की खुशी में क्या कुछ कर देते हैं। तो ये जो जन्नत तक की दुआ है ना, ये मांगिए अपने लिए भी और अपनी नस्लों के लिए। अब सवाल ये कि अल्लाह ने हमें मतान हसना क्यों दिया? ये दुनिया की दौलत दुनिया की चीज़ें क्यों दी? इसलिए नंबर एक कि हम दुनिया की नेमतों के ज़रिए अल्लाह तक पहुँचें और जन्नत तक पहुँचें और सुकून हो। अगर आपने एक आरामदेह माहौल में रात बसर की है तो आपको आज यहाँ बात करने में बैठने में सुकून है। बिस्तर अच्छा था ना, तभी सो गए, अल्हम्दुलिल्लाह, अल्लाह नहीं मना करता। गर्मी में अगर आपको एसी मिल गया है, मतान हसना। ये जो रिस्क की बात और ये जो हम सारा कुछ पढ़े ना, आज ये भी एक बहुत ही मिसकंसेप्शन है जो कुछ लोगों ने एक्सट्रीम पे जाकर दे दी कि कंफर्टेबल लाइफ गुजारने वाले जहन्नमी होंगे, इसीलिए अल्लाह उनको आग में डालेगा। और फिर जो कहानियाँ सुनाई हुई हैं बुज़ुर्गों की, अल्लाह की बना। देखिए ये दीन का मिजाज नहीं। आपका बच्चा एक स्कूल में जाता है, वहाँ उसको बेहतरीन तरीके से टैकल किया जाता है। जो वहाँ के माशाल्लाह स्कूल की बिल्डिंग्स हैं और जो कारपेट हैं और कुर्सियाँ में, और टीचर्स ऐसे बोलती हैं जैसे वो कोई उनका प्यार वाला कोई रिश्ता। और जब आप उस बच्चे को दीन के लिए कहीं भेजें तो डंडा, सख्ती, गुस्सा, टूटी हुई कुर्सी, खराब फ्रिज दीन को दे दो। ये कौन सा मतान हसन है? आज कई लोग इतराज़ करते हैं कि हरम के अंदर इतनी आराइश और सिपाश क्या है। मैं उस पर कुछ नहीं कहती, मेरा एक अपना पर्सनल ओपिनियन है, मैं उसको नहीं छेड़ती। लेकिन वो इसलिए कि जो आ रहे हैं वो भी ऐसे ही घरों से आ रहे हैं। लोग कहते इतने बड़े बड़े होटलों में लोग रह के आते हैं, बड़ी मौजें करते हैं, मस्ती करते हैं। ये आप क्यों नाकिद हैं हर जगह? वो इसलिए करीब रहते हैं ताकि हमारी पांचों नमाजें ऐसी हों, और वो बाहर पीछे से उनकी ज़िंदगी ऐसी है, आपको नहीं रहना अपना रहिए। यानी ये जो तनकीद का जहन है ना, इसको ख़त्म करना चाहिए। फिर इसी तरह से आप देखिए कि रिस्क की चूँकि बात है तो हमारे भाई, यानी मैं अक्सर आज सुबह से सोच रही थी कि आज के पारे में हमारे ब्रदर्स के लिए बड़े मैसेज हैं। ये मर्दों का पारा है, आप कह रहे हैं 28 पारा पढ़ाऊंगी तो बताऊंगी, ये औरतों का पारा है, वीमेन ओनली, तो ये मेन स्पेशल है। रिस्क हमारे भाइयों का, हमारे बापों का, हमारे शौहरों, भाइयों, बेटों, सब का मसला है आज। हर वक्त रिस्क, ये नहीं इन्फ्लेशन है, महंगाई है, कोरोना के बाद ले ऑफ हो गए, जॉब चली गई, कमा रहे हैं, पता ही नहीं है कि जाना कहाँ है। और औरतें दो दो हाथों से उजाड़ रही हैं, घर के खर्चे इतने बढ़ गए। अब आप अमेरिका कनाडा की ना भी बात करें, मुझे तो नहीं यहाँ का पता। इवन मैंने यूरोप में लोगों को देखा है कि वी आर नॉट एट सर्वाइवल के एट दिस टाइम। पाकिस्तान में तो हर एक को रोते देखा है, इंडिया का मुझे ज़्यादा नहीं पता। तो एक लिस्ट लीजिए। देखिए रिस्क हलाल और फराख अल्लाह की नेमत है, बड़ा घर अल्लाह की नेमत है, हदीस है, कुशादा घर, शुक्र वाली ज़ुबान नेमत है, दीन के रस्तों में मदद वाली बीवी एक नेमत है। लेकिन हमारे भाई अपनी पूरी कोशिश के बावजूद अभी कुछ चीज़ों में अगर फंसे हैं तो मैं आपको 8 चीज़ें बताऊंगी। और यहाँ ये भी बता दूं कि इस पे पूरा कोर्स किया हुआ है हम लोगों ने, 1 साल के दौरे कुरान के जो ज़ादुल खैर था उसमें हमने पूरी रिस्क की कुंजियों का मौजू लिया था। तो नंबर एक, इस्तिग़फ़ार करें, शऊर से अपने आप को अल्लाह के सामने मुजरिम समझते हुए, अपने गुनाहों को सोचते हुए अपने गुनाह याद करें। अब मसला है, लोग कहते हैं मैंने क्या किया, सोचिए नमाजें कितनी, रोज़े कितने, किसी का दिल तो नहीं दुखाया, कोई हेरा फेरी तो नहीं। और अगर ये सब नहीं फिर भी इस्तग़फ़ार कीजिए, क्योंकि अल्लाह के नबी दिन में 100 बार इस्तग़फ़ार करते थे। फिर सिला रहमी, सिला जोड़ने को कहते हैं। अब जोड़ेंगे किसको जो टूटी होगी। ये जो होता है कि आज इस वीकेंड पे इस भाई के घर दावत है तो अगले वीकेंड उसके घर है, ये तो टिट फॉर टैट है। आप मेरी दावत करें, मैं आपकी कर दूंगी। सिला क्या? टूटी हुई चीज़ को जोड़ना। जो नहीं दे रहा उसको दो, जो कट रहा उससे जोड़ो, गुठों को बना लें। आज घर जाकर एक एक कॉल या मैसेज या पैगाम दे के सब रूठे वो को बना लीजिए, वरना इबादत मुअल्लक रहती है। फिर इसी तरह तकवा, वो मैं यत्तकिल्लाह यजअल्लहु मखरजा, 28 पारे में आप ये बार बार पढ़ेंगे। सूरह तलाक में तो अल्लाह ने कई डिफरेंट एंगल दिए। अल्लाह से डरिए, चेक करें मेरे काम में क्या खराबी है, मेरी रातों में क्या मसला है, मैं गलत चीज़ें तो नहीं देखता, मैं गलत तो नहीं सुनता, मैं झूठ तो नहीं बोलता। फिर इसी तरह अल्लाह के राह में और खर्च करें। लोग कहते हैं ही नहीं, दें कैसे? वो आगे से क्लॉग निकल जाता है ना, जब वे सिंक में पानी रुकता है ना तो वो पीछे से ज़ोर से पुश करते हैं तो आगे से क्लॉग निकलता है, तो फिर पानी निकलता है। ये जो क्लॉग्स आ जाते हैं ना ज़िंदगी में, इसमें और हाथ खोलिए, इंशाल्लाह अल्लाह बरकत देता है। फिर अमर बिल मारूफ व नहीं अनिल मुनकर, इस पे तो गारंटिड अल्लाह आपको रिस्क देगा। और कहाँ से देगा? मिन हैसु ला यहतसिब। आपको ख़ुद नहीं बताता कि हमें आज कहाँ से क्या रिस्क मिल जाएगा, और रिस्क में मोहब्बत, इज्जत, प्यार और बहुत कुछ। फिर इसी तरह कमज़ोरों के साथ एहसान कीजिए। आपकी मेट्स हैं, मासियाँ हैं, माली बाबे हैं, ड्राइवर हैं, उनके साथ ज़रा नरमी का मामला कीजिए। तवक्कुल अलल्लाह, तवक्कुल नहीं, तवक्कुल अलल्लाह, पीछे से हम बात कर चुके हैं। और अल्लाह की इबादत के लिए ख़ुद को फारिग कीजिए। फैज़ा फ़रख तफन सब। आज हमारे ब्रदर के जहनों में क्या है कि घर बीवियाँ चलाएं, हम शॉपिंग कर देंगे, ग्रोसरी ला देंगे, बाकी काम बेगम का, जो मर्ज़ी खिला देंगे, क्योंकि टाइम ही नहीं है। और बच्चे तो मर्द बच्चों को वक्त दे नहीं पाते, तो इस चीज़ को बहुत ज़रा से तवज्जो देने की ज़रूरत है। इंशाल्लाह इस पे हम बात करने वाले हैं आज सूरह यूसुफ के शुरू में। फिर इसी तरह से फेथ इन एक्शन क्या है? रिस्क मुकर्रर है, तरीका इंसान ख़ुद मुंतखब करता है। हज़रत अली कलम अल्लाह वजह के बारे में आता है कि एक दफ़ा किसी सफ़र में थे तो उनके हाथ में ज़िरहा थी, यानी एक टूल होता है जो जंग में यूज़ होता है। तो इनको टॉयलेट जाने की हाजत हुई, इन्होंने किसी राह जाते को कहा कि थोड़ी देर ज़रा मेरी ज़िरह पकड़ो, मैं आता हूँ। चले गए। अब एक एहसान था उस बंदे का, वापस आते हुए सोच रहे हैं कि उसने मेरे पर नेकी की है, मैं इसको 4 दिरहम दे दूंगा। जब आए तो देखा वहाँ बंदा ही नहीं है, वो भाग गया, क्योंकि ज़िरह एक कीमती चीज़ होती है, उसको लेके चला गया है। ढूंढते हुए करीब कहीं कोई दुकान थी, क्या थी, वहाँ जाकर पूछा कि तुमने इधर किसी बंदे को तो नहीं देखा, उसके हाथ में ज़िरह थी? कहा ये वाली, वो तो मुझे बेच के गया, वो चोरी की थी ना, तो जल्दी से बेच के जान छुड़ा के पैसे लेके चला गया। तो कहा कितने की बेच के गया? कहा 4 दिरहम। उस पर हज़रत अली ने कहा 4 दिरहम तो मैं भी उसको दे ही देता, वो हलाल के होते, ये हराम के। तो रिस्क के बारे में बहुत केयरफुल रहिए। पेट में जो रिस्क जाता है ना, यही निकलता है आगे। आपकी गाड़ी में कचरे वाला पेट्रोल चला जाए ना तो गाड़ी छटके देती है। फिर इसी तरह दुनिया में अपना मियार ज़िंदगी बुलंद करने के लिए अपनी आखिरत को दाव पे नहीं लगाना। अल्लाह हम सबको इन चीज़ों की तौफीक दे।